यी दिनहरूमा म हरेक रात हाम्रो पारिवारिक आराधना पछि हडसन टेलरको आत्मकथा पढिरहेको छु। छोराहरू सुत्ने कोसिस गरिरहँदा म प्राय किताबको एक अध्याय वा त्योभन्दा बढी पढेर सुनाउने गर्छु र हिजो आज मेरो छोराहरूले हडसन टेलरको आत्मकथा सुनेर केही हदसम्म इन्जोय गरिरहेका छन्। हडसन टेलर ती व्यक्ति हुन् जसलाई चिनमा सुसमाचार पुर्याउनको निम्ति परमेश्वरले चलाउनु भएको थियो। हडसन टेलरको जीवनमा परमेश्वरले दुई व्यक्तिहरूको प्रार्थनाको उत्तर दिनुभएको कुरा मैले पढ्दै थिएँ। पहिलो, परमेश्वरले हडसन टेलरको बुबाको प्रार्थनाको उत्तर दिनुभयो। यदि परमेश्वरले छोरा दिनुभयो भने त्यो छोरा चिनमा मिसनरी बनेर जाओस् भनेर हडसनको बुबाले परमेश्वरसँग प्रार्थना गरेका थिए र प्रार्थनाको उत्तरस्वरूप परमेश्वरले उनलाई छोरो नै दिनुभयो जो पछि गएर चाइनाको निम्ति मिसनरी बने। तर मिसनरी बन्न पहिले हडसन टेलर क्रिस्चियन बन्नु पर्थ्यो। त्यसैले परमेश्वरले हडसन कि आमाको प्रार्थनाको पनि उत्तर दिनुभयो। हडसन कि आमाले हडसनको मुक्तिको लागि दिनरात प्रार्थना गर्ने गर्थिन्। एक दिन हडसन टेलर कि आमा एउटा कोठामा छिर्छिन् र ढोकाको चुकुर लगाउँछिन् र आफ्नो छोराको मुक्तिको लागि परमेश्वरसँग प्रार्थना गर्न थाल्छिन्। परमेश्वरलाई आफ्नो छोरालाई परिवर्तन नगरेसम्म उनी कोठाबाट बाहिर ननिस्किने सङ्कल्प गर्छिन् र उनले निरन्तर प्रार्थना गरिरहन्छन्। प्रभु, जबसम्म मेरो छोरालाई परिवर्तन गर्नुहुन्न, बचाउनु, तबसम्म म यस कोठाबाट बाहिर निस्किने छैन। उनले केही मिनटदेखि केही घन्टासम्म प्रार्थना गरिरहिन्। यता हडसनकी आमा प्रार्थना गरिरहेकी थिइन् भने उता 17 वर्षीय हडसन टेलर आफ्नो बुबाको पुस्तकालयमा पढ्नलाई भनेर कुनै पुस्तक खोज्दै थिए। हडसनको आँखा एउटा सानो पर्चामा पर्न जान्छ। जिज्ञासु हडसनले इरिस फिनिस्ड अर्थात् अब सिद्धियो नामक सुसमाचारी पर्चा उठाएर पढ्न थाल्छन्। पढिसकेपछि उनले क्रुसमा ख्रिस्टले सिद्ध्याउनु भएको मुक्तिको त्यो कार्यको बारेमा थाहा पाउँछ, बुझ्छ र हडसनले त्यही गरी येशु ख्रिस्टमा विश्वास गर्छ। उता आमाले प्रार्थना गरिरहेको बेलामा यता हडसनले ख्रिस्टमा विश्वास गरिरहेको हुन्छ। हडसनको आमाको प्रार्थनाद्वारा परमेश्वरले हडसनको जीवनलाई रूपान्तरण गर्नुभयो। सुप्रियहरू, पापीहरूलाई बचाउन परमेश्वरले प्रयोग गर्नुहुने प्रार्थनाको शक्तिलाई अवमूल्यन नगर्नुहोस्। डन्ट गिभ अप अन प्रेइङ। पापीहरूलाई बचाउन परमेश्वरले अझै पनि कमजोर प्रार्थनाहरू चलाउनुहुन्छ। परमेश्वरको प्रियजनहरू, यदि हामी मानिसहरू, हाम्रा आफन्तजनहरू, हाम्रा मित्रहरू, हाम्रा परिवार, हाम्रो छोराछोरीहरू, श्रीमानहरू, श्रीमान श्रीमती प्रभुमा आएका देख्न चाहन्छौँ भने, उनीहरू पनि ख्रिस्टमा विश्वास गरेका हामी हेर्न चाहन्छौँ भने, हामीले आफूलाई अनवरत प्रार्थनामा, अथक प्रार्थनामा समर्पित गर्नैपर्छ। हडसनको आमाले चाहिँ, हडसनको बुबाले चाहिँ र पावलले चाहिँ आजको वचन खण्डमा हामी त्यो देख्न सक्छौँ। कृपया आफ्नो बाइबलमा मसँगै आजको वचनको मुख्य खण्ड कलसी 4:1 पठाउनुहोस्। कलसी 4:1 यो नयाँ करारमा पर्दछ। कलसी ठुलो बाइबलको पृष्ठ सङ्ख्या 1611 तपाईँले यसलाई पाउनुहुनेछ। कलसी 4:1 आज हामी 2-6 पदसम्म हेर्नेछौँ। लगभग 3 हप्ताको ग्यापपछि हामी फेरि कलसीको पत्रमा फर्केका छौँ र योभन्दा अगाडि हामीले राजाको पुस्तकबाट परमेश्वरको वचन सुन्यौँ र ओबदियाको पुस्तकबाट पुरानो कुराबाट 3 हामीले वचनहरू सुनिसकेका छौँ र हामी एकदमै धेरै आशिषित भएका छौँ र आज फेरि हामी नयाँ कुराहरूमा फर्किआएका छौँ र अब चाँडै नै 1-2 हप्तामा कलसीको पत्रलाई हामी सक्दैछौँ। कलसी 4:2-6 म पढ्नेछु। तपाईँहरूले भने आफ्नो काखमा तपाईँले खोलेर राख्नुभएको बाइबल हेर्नुहोला र मलाई ध्यान दिएर सुन्नुहोला। सतर्क भएर धन्यवादसहित स्थिर भई प्रार्थनामा लागिरह। हाम्रा निम्ति पनि प्रार्थना गर ताकि ख्रीष्टको त्यो रहस्य प्रचार गर्नलाई परमेश्वरले हामीलाई वचनको निम्ति एउटा ढोका खोलिदिउन् जसको निम्ति म थुनामा परेको छु र मैले बोल्नुपर्ने वचन खुलस्त पार्न सकौँ। समयको सदुपयोग गर्दै बाहिरकाहरूसँग बुद्धिमानी साथ व्यवहार गर, नुनले स्वादिलो पारे जस्तो तिमीहरूको बोली वचन सधैँ कृपालु होस्, ताकि प्रत्येकलाई कसरी जवाफ दिनुपर्ने हो सो तिमीहरू जान। यस खण्डबाट आज हामी एउटा मुख्य विचार मुख्य कुरा सिक्नेछौँ। हामीले आफूलाई परमेश्वर सामु अनवरत अनि तपाईँले ब्रैकेटमा अथक प्रार्थनामा र मानिसहरू सामु असल आचरणमा समर्पित गर्नुपर्छ। हामीले आफूलाई परमेश्वर सामु अनवरत ब्रैकेटमा अथक प्रार्थनामा र मानिसहरू सामु असल आचरणमा समर्पित गर्नुपर्छ। यो खण्डबाट पावलले हामीलाई पावलद्वारा परमेश्वर पवित्र आत्माले आज काठमाडौँ कम्युनिटी ब्याप्टिस्ट चर्चलाई यही कुरा भन्दै हुनुहुन्छ। यही कुरा यदि तपाईँ र म क्रिस्चियन हौँ भने यो कुरा तपाईँ र मैले एकदमै ध्यान दिएर सुन्नु र यसलाई हाम्रो जीवनमा लागू गर्नु उतार्नु आवश्यक छ। हामीले यसको अर्थ तपाईँले मैले हामी क्रिस्चियन जसलाई हामी ख्रिस्टलाई विश्वास गरेका छौँ हामी प्रत्येकले आफूलाई क्रिस्चियन दाबी गर्नु गर्ने हरेकले हरेक क्रिस्चियन भन्नेले हरेक यीशुको चेलाले आफूलाई परमेश्वरको सामु अनवरत नथामिने निरन्तर प्रार्थनामा समर्पित गर्नुपर्छ र हामी प्रत्येक क्रिस्चियनले आफूलाई बाहिरका मानिसहरूको सामु अक्रिस्चियनहरूको सामु असल आचरण कायम गर्नमा समर्पित गर्नैपर्छ। दुईवटा कुरा, परमेश्वरको सामु प्रार्थना, मानिसहरूको सामु आचरण, दुईवटा कुरा एकदमै महत्त्वपूर्ण छ। सो पहिलो, हामीले आफूलाई अनवरत प्रार्थनामा समर्पित गर्नुपर्छ र दोस्रो, हामीले आफूलाई असल आचरणमा समर्पित गर्नुपर्छ। यो दुईवटा बुदाहरू तपाईँ लेख्न सक्नुहुन्छ। सो पहिलो, हामीले आफूलाई अनवरत अर्थात् अथक प्रार्थनामा समर्पित गर्नुपर्छ। क्रिस्चियन जीवनको लागि प्रार्थना नभई नहुने कुरा हो। कसैले भने चाहिँ विश्वासको मुख्य अभ्यास कसरत नै प्रार्थना हो। यदि तपाईँ विश्वासी हो भने तपाईँ प्रार्थना गर्नुहुन्छ। यदि तपाईँ र मैले प्रार्थना गरेनौँ भने हामी क्रिस्चियनको रूपमा टिक्न सक्दैनौँ। एकजना प्रभुको जन जेसी रायल अनुसार एक विश्वासी सार्वजनिक रूपमा पतन हुनुभन्दा पहिले ऊ धेरै पहिले नै निजी रूपमा पतन भएको हुन्छ अरे। अर्थात् उसले प्रार्थना गर्न छाडेको निकै भइसकेको हुन्छ अरे अनि मात्र उसले पछि विश्वासको त्याग गर्छ अरे। प्रियहरू, हामीले आफैलाई प्रार्थनामा समर्पण गर्नु आवश्यक छ। हामी प्रार्थनामा लागिरहनुपर्छ। हामीले प्रार्थनाको लागि आफूलाई अनुशासनमा राख्नुपर्छ। प्रार्थना स्वत हुनेवाला छैन। त्यसैले पावलले कलसीका विश्वासीहरूलाई प्रार्थनामा लागिरहन आग्रह गर्नुपऱ्यो। कृपया एकपल्ट पदहरू 2-4 हेर्नुहोस् न, यही कलसी 4:2 2-4। सतर्क भएर धन्यवादसहित स्थिर भई प्रार्थनामा लागिरह, हाम्रा निम्ति पनि प्रार्थना गर, ताकि ख्रीष्टको त्यो रहस्य प्रचार गर्नलाई परमेश्वरले हामीलाई वचनको निम्ति एउटा ढोका खोलिदिउँ, जसको निम्ति म थुनामा परेको छु र मैले बोल्नुपर्ने वचन खुलस्त पार्न सक्नु। सो यी पदअनुसार हामीले दुईवटा कुराको लागि प्रार्थना गर्न आफूलाई समर्पित गर्नुपर्छ। दुईवटा कुराको लागि, पहिलो, हामीले सुसमाचार प्रचारको लागि प्रार्थना गर्न आफूलाई समर्पित गर्नुपर्छ सुसमाचार प्रचारको निम्ति, र दोस्रो, हामीले सुसमाचार प्रचारकहरूको लागि प्रार्थना गर्न आफूलाई समर्पित गर्नुपर्छ। सो प्रियहरू, हामीले आफैलाई प्रार्थनाको निम्ति समर्पित गर्नुपर्छ। तर के विषयमा प्रार्थना गर्ने कुरामा आफूलाई समर्पित गर्ने, यो खण्ड हुन्छ दुईवटा कुराको निम्ति। प्रार्थना गर्ने कुरामा हामीले आफैलाई समर्पित गर्नुपर्छ, पहिलो सुसमाचार प्रचारको निम्ति र दोस्रो सुसमाचार प्रचारकहरूको निम्ति। पहिलो, हामीले सुसमाचार प्रचारको लागि प्रार्थना गर्न आफूलाई समर्पित गर्नुपर्छ। चर्चको एउटा मात्र मिसन छ र त्यो मिसन भनेको सारा देशका जातिहरूलाई चेला बनाउनु हो। चर्चले सबै जातिहरूलाई कसरी चेला बनाउँछ? सुसमाचार प्रचार गरेर, विश्वास गर्नेलाई बप्तिस्मा दिएर, र ख्रिस्टले आज्ञा गर्नुभएको सबै कुराहरू तिनीहरूलाई पालन गर्न सिकाएर चर्चले चेला बनाउँछ। तर प्रार्थना प्रतिको प्रतिबद्धता बिना यो मिसन सम्भव हुने छैन। प्रार्थना बिना यो महान आदेश पुरा गर्न कठिन मात्र होइन, असम्भव हुनेछ। प्रार्थना र मिसन सँगसँगै जान्छ। कोही कोही मानिसहरू सुसमाचार प्रचारप्रतिको विचारप्रति आपत्ति जनाउँछन्, विशेष गरी उग्र केल्भिनवादी भनिनेहरू। उनीहरू भन्छन् कि परमेश्वर सार्वभौम हुनुहुन्छ, उहाँले आफ्ना चुनिएकालाई उहाँले बचाउनु हुनेछ जसरी पनि, त्यसैले हामीले सुसमाचार प्रचार गरिरहनु पर्दैन र सुसमाचार प्रचारको निम्ति हामीले प्रार्थना गरिरहनु आवश्यक छैन। तर प्रियहरू, यो एक त्रुटिपूर्ण सोच हो, त्रुटिपूर्ण। परमेश्वरको सार्वभौमिकतामाथिको विश्वास र प्रार्थना सँगसँगै जान्छ। यदि तपाईँ परमेश्वरको सार्वभौमिकतामा विश्वास गर्नुहुन्छ भने तपाईँ प्रार्थना गर्नुहुनेछ। परमेश्वरले हाम्रो सुसमाचार प्रचारलाई, प्रार्थनालाई आफ्ना चुनिएकाहरूलाई बचाउने एक साधनको रूपमा प्रयोग गर्नुहुन्छ। त्यसैले हामीले विश्वासयोग्य सुसमाचार प्रचारको लागि निरन्तर प्रार्थना गर्नै पर्छ। त्यसो भए सुसमाचार प्रचारको लागि प्रार्थना गर्न हामी कसरी प्रतिबद्ध हुनुपर्दछ? यहाँनिर तिनवटा कुरा दिएको छ। हामीले दृढताका साथ प्रार्थना गर्नुपर्छ, हामीले सतर्क भएर प्रार्थना गर्नुपर्छ, हामीले धन्यवादसहित प्रार्थना गर्नुपर्छ, हामीले आफैलाई प्रार्थनाको निम्ति समर्पित गर्नुपर्छ। के को निम्ति प्रार्थना गर्ने? सुसमाचार प्रचारको निम्ति र सुसमाचार प्रचारको निम्ति। तर कसरी आफैलाई हामीले प्रार्थनाको निम्ति समर्पित गर्नुपर्छ, हामी प्रार्थनाप्रति हामी कसरी प्रतिबद्ध रहने? दृढताको साथ, सतर्क भएर र धन्यवादसहित। तिनवटा यी देख्नुहोस् तपाईँले, पद दुईलाई हेर्नुहोस् न, चारको दुईमा, सतर्क भएर धन्यवादसहित स्थिर भई प्रार्थनामा लागिरहो। सो पावलले सुरुमा के भन्दैछन्? हामीले दृढताका साथ अथवा स्थिर भई प्रार्थना गरिरहनुपर्छ। पावलले कलसियरलाई निरन्तर प्रार्थना गर्न आग्रह गरिरहेका छन्। पावल तिनीहरूले नथामिकन प्रार्थना गरेको चाहन्छन्। पावल तिनीहरू प्रार्थनामा समर्पित भएको देख्न चाहन्छन्। तिनीहरू खुरानदार प्रार्थनामा लागिरहने स्त्री जस्तै बनेको चाहन्छन्। यसुले सिकाउनु भए चाहिँ कलसीको विश्वासीहरूले मागिरहेको, खोजिरहेको, ढकढकाइरहेको पावल चाहन्छ। पावलले कहिलेकाहीँ यहाँनिर प्रार्थना गर्दा रातभरि यो साङले प्रार्थना गर्नुपर्छ भनेर सिकाइरहेको छैनन्। पावलले यहाँ 40 दिनको उपवासको प्रार्थनाको बारेमा पनि कुरा गरिरहेको छैनन्। पावलले यहाँ त अथक प्रार्थना, निरन्तर प्रार्थना, लगातार प्रार्थना गरिराख्ने कुराको बारेमा कुरा गरिरहेका छन्। पावलले यहाँ प्रार्थनाको बानीको बारेमा कुरा गरिरहेका छन्। हामीलाई हडसन टेलरको बुबा जस्तै प्रार्थनाका योद्धाहरूको खाँचो छ। चर्चलाई हडसन टेलरकी आमा जस्तै प्रार्थना गर्ने स्त्रीहरूको खाँचो छ। प्रार्थनामा प्रियहरू, हामी याकुब जस्तै हुनुपर्छ। बाइबलको याकुब जस्तै, केसीबिसीको याकुब जस्तै, बाइबलको याकुब जस्तै। जबसम्म परमेश्वरले हाम्रो प्रार्थनाको जवाब दिनुहुन्न, तबसम्म हामी प्रार्थनामा परमेश्वरसित रेसल गरिराख्नुपर्छ परमेश्वरसँग। मलाई गलत नबुझ्नुहोस्, म परमेश्वरलाई धर्ना दिने कुरा गरिरहेको छैन, म भोक हडतालको बारेमा कुरा गरिरहेको छैन, म परमेश्वरको यो आशिषको दाबी गर्ने बारेमा कुरा गरिरहेको छैन, म प्रार्थनालाई समृद्धिको दृष्टिकोण वा क्यारिजमेटिक दृष्टिकोणबाट हेरिरहेको छैन। म परमेश्वरको इच्छा अनुसार प्रार्थनामा समर्पित हुने कुरा गर्दैछु। र परमेश्वरको इच्छा हामी बाइबलमा पाउँछौँ, र परमेश्वर के इच्छा गर्नुहुन्छ? हामीले निरन्तर प्रार्थना गरेको उहाँ चाहनुहुन्छ। के को निम्ति? सुसमाचार प्रचारको निम्ति र सुसमाचार प्रचारकहरूको निम्ति। परमेश्वरले आफ्नो वचनमा जे गर्ने प्रतिज्ञा गर्नुभएको छ त्यो पुरा गर्नुभएको होस् भनी परमेश्वरसँग निरन्तर प्रार्थना गर्ने कुरा गर्दैछु म यहाँनिर। अर्थात् उद्धार नपाएकालाई परमेश्वरले उद्धार गर्नुभएको होस् र उद्धार पाएकालाई परमेश्वरले पवित्र तुल्याउनु भएको होस् भनेर हामीले निरन्तर प्रार्थना गर्नैपर्छ। के तपाईँ सार्वभौम परमेश्वरमाथि विश्वास गर्नुहुन्छ? के तपाईँ एक शक्तिशाली परमेश्वरमाथि विश्वास गर्नुहुन्छ? के तपाईँ आत्मिक रूपमा मरेकाहरूलाई पुनर्जीवित पार्न सक्नुहुने परमेश्वरमाथि विश्वास गर्नुहुन्छ? यदि गर्नुहुन्छ भने प्रार्थना गर्नुहोस्, प्रार्थना गर्नुहोस् परमेश्वरले तपाईँको छोराछोरीहरूलाई बचाउनु भएको होस् भनेर प्रार्थना गर्नुहोस्, निरन्तर प्रार्थना गर्नुहोस्। परमेश्वरले तपाईँको पतिलाई बचाउनु भएको होस् भनेर निरन्तर परमेश्वरको सामु गुना टेकी टेकी प्रार्थना गर्नुहोस्। परमेश्वरले तपाईँको आमा बुबालाई उद्धारको ज्ञानमा ल्याउनु भएको होस् भनेर प्रार्थना गर्नुहोस्। परमेश्वरले तपाईँको छिमेकीहरूलाई बचाउनु भएको होस् भनेर प्रार्थना गर्नुहोस्। परमेश्वरले तपाईँको साथीहरूलाई, तपाईँको इष्टमित्रलाई बचाउनु भएको होस्, उद्धार गर्नुभएको होस् भनेर बचाउनुहोस्। प्रार्थनामा तपाईँ स्थिर भई लागिरहनुहोस्, लागेन दृढताका साथ। यो वान्स इन अ वाइल ब्लू मिन, त्यो औँसी पूर्णिमा प्रार्थना गर्ने कुरा गरिरहेको छैन पावलले यहाँनिर। दुःख पीडाको कष्टको मात्र यात्रा गर्दाखेरि खाने बेलामा उठ्ने त्यतिखेर मात्र प्रार्थना गर्ने कुरा गरिरहेको छैन, तर प्रार्थनाको जीवनशैली अपनाउने विषय पावलले कुरा गरिरहेको छ। निरन्तर स्थिर भई निरन्तर प्रार्थना गर्ने कुरा गरिरहेको छ। प्रिय प्रियहरू प्रार्थना गर्नुहोस्, प्रार्थना गर्नुहोस्, नथिङ तर प्रार्थना गर्नुहोस्। यदि तपाईँले प्रार्थना गर्नु भएन भने केही पनि हुने छैन। यदि परमेश्वरले तपाईँ यदि परमेश्वरले तपाईँको श्रीमानलाई, तपाईँको छोराछोरीलाई, तपाईँको साथीलाई बचाएको तपाईँ चाहनुहुन्छ भने प्रार्थना गर्नुहोस्, निरन्तर प्रार्थना गर्नुहोस्। हार नमान्नुहोस्, हतोत्साहित नहुनुहोस्। परमेश्वरले उसलाई बचाउन चाहनुहुन्न भने त्यो निष्कर्षमा नआइहाल्नुहोस्। उसले मुक्ति पाउनु परमेश्वरको इच्छा होइन भने निष्कर्ष पुग्न हतार नगर्नुहोस्। तर जबसम्म तपाईँको सास रहन्छ, जबसम्म जसको निम्ति तपाईँले प्रार्थना गरिरहेको छ ऊ जीवित छ, तबसम्म तपाईँले प्रार्थना गरिराख्नुहोस्। हडसन टेलर जन्मिनुभन्दा धेरै अगाडिदेखि नै हडसन टेलरको बुबा आमाले परमेश्वरले हामीलाई सन्तान दिनुभयो भने उसले मुक्ति पाओस् र उसले प्रभुको सेवा गरोस् भनेर प्रार्थना गरिरहेका थिए। प्रिय, हामीले दृढता साथ प्रार्थना गर्नैपर्छ। र दोस्रो, हामीले सतर्क भएर प्रार्थना गर्नुपर्छ, सतर्क भएर। पद दुईको क हेर्नुहोस् न, सतर्क भएर धन्यवादसहित स्थिर भई प्रार्थनामा लागिरह। हामीले स्थिर भई प्रार्थनामा लागिरहने कुरा हामीले गरिसकेका छौँ, अब हामी सतर्क भएर कुरा भएर प्रार्थना गर्ने कुरा गर्दैछौँ, अनि त्यसपछि हामी धन्यवादसहित प्रार्थना गर्ने कुरा गर्दैछौँ। सतर्क भएर यीशुले आफ्नो चेलाहरूलाई अक्सर जागा रहन र प्रार्थना गर्न सम्झाउनुहुन्थ्यो। एक समय गेतसमनीको बगैँचामा प्रार्थना गर्ने क्रममा यीशु निदाइरहेका आफ्ना चेलाहरूलाई बिउजाउन बारम्बार उहाँ फर्कनुभयो। उहाँले तिनीहरूलाई पटक पटक भन्नुभयो, जाग रहो अनि प्रार्थना गर र तिमीहरू परीक्षामा नपर। प्रियहरू, हामी सतर्क हुनुपर्छ, हामी जाग रहनुपर्छ र हामी प्रार्थना गर्नुपर्छ। सतर्कता, सतर्क रहने कुरा र प्रार्थना गर्ने कुरा सँगसँगै जान्छ। यदि तपाईँ आत्मिक रूपमा सतर्क हुनुहुन्न भने तपाईँ प्रार्थना गर्नुहुने छैन। शैतान दियाबोलोस कसलाई भेटौँ र गाँजौँ खाइहालौँ भनेर ऊ जतिखेर पनि ऊ दाउ खोजिरहेको हुन्छ। यदि तपाईँ सतर्क हुनु भएन भने तपाईँ परीक्षामा पर्नुहुन्छ। जो आत्मिक रूपमा सतर्क हुँदैनन् तिनीहरूले प्रार्थना गर्दैन। सो तपाईँ प्रार्थना गर्नुहुन्छ कि हुँदैन? त्योभन्दा मुख्य प्रश्न त कि तपाईँ आत्मिक रूपमा जागा हुनुहुन्छ, कि तपाईँ आत्मिक रूपमा सतर्क हुनुहुन्छ। तेस्रो, हामीले धन्यवादसहित प्रार्थना गर्नुपर्छ। पद दुईलाई नै हेर्नुहोस् न, सतर्क भएर धन्यवादसहित, धन्यवादको साथमा स्थिर भई प्रार्थनामा लागिरह। सुप्रियहरू, अरूहरूको उद्धारको निम्ति, अरूहरूको मुक्तिको निम्ति प्रार्थना गर्दा आफ्नो मुक्तिलाई नबिर्सिनुहोस्। परमेश्वरले तपाईँलाई पापको दण्डबाट उद्धार गरिसक्नु भएको छ, परमेश्वरले तपाईँलाई पापको शक्तिबाट उद्धार गर्दै हुनुहुन्छ र परमेश्वरले तपाईँलाई पापको उपस्थितिबाट पनि उद्धार गर्नुहुनेछ। परमेश्वरले तपाईँलाई उहाँको आत्मा दिनुभएको छ, उहाँको वचन दिनुभएको छ, चर्च र यी मानिसहरू दिनुभएको छ, र प्रार्थना गर्ने क्रममा धन्यवादी हृदयका साथ प्रार्थना गर्नुहोस्। परमेश्वरले तपाईँहरू मेरो निम्ति पहिले नै कति धेरै गरिसक्नु भएको छ भन्ने कुरालाई ध्यानमा राखेर प्रार्थना गर्नुहोस्। सायद तपाईँ अरू नै कुराको लागि प्रार्थना गरिराख्नु भएको हुनसक्छ, तपाईँ परमेश्वरसँग केही माग्नु भएको, तपाईँले परमेश्वरलाई केही माग्नुभएको केही समय भइसकेको हुनसक्छ र तपाईँको प्रार्थनाको जवाफ नआएको केही समय भइसकेको हुनसक्छ। तर प्रियहरू, तपाईँको अनुत्तरित प्रार्थनालाई लिएर हतोत्साहित वा तिक्त नबन्नुहोस्, तर ख्रिस्टमा परमेश्वरले तपाईँको लागि पहिले नै गर्नुभयो कामको लागि कृतज्ञ हुनुहोस्। उहाँले तपाईँलाई पहिले नै स्वीकार गरिसक्नु भएको छ, उहाँले तपाईँलाई फ्रेम गरिसक्नु भएको छ, उहाँले तपाईँलाई आफ्नो बनाउनु भएको छ। यदि परमेश्वरले तपाईँको प्रार्थनाको कुनै प्रार्थनाको जवाब दिइराख्नु भएको छैन भने यो परमेश्वरले तपाईँलाई साँच्चै प्रेम गर्नुभएको र तपाईँलाई साँच्चै वास्ता गर्नुभएको कारणले गर्दाखेरि हो। त्यसैले धन्यवाद सहित प्रार्थनामा लागिरहनुहोस्। प्रियहरू, परमेश्वरप्रति कृतज्ञ धन्यवादी हुनुपर्ने त्यहाँ हजारौँ कारणहरू छन् र कृतज्ञ धन्यवादी नहुने त्यहाँ शून्य कारण छ। जब तपाईँ प्रार्थनामा घुँडा टेक्नुहुन्छ, तपाईँ धन्यवादी र कृतज्ञ हृदय लिएर घुँडा टेक्नुहोस्। हामीले सुसमाचार प्रचारको निम्ति प्रार्थना गर्नुपर्छ। सुसमाचार प्रचारको निम्ति प्रार्थना गर्ने कुरामा हामीले आफैलाई समर्पित गर्नुपर्छ, व्यक्तिगत रूपमा र एक चर्चको रूपमा। र दोस्रो, हामीले सुसमाचार प्रचारकको लागि पनि प्रार्थना गर्न आफूलाई समर्पित गर्नुपर्छ। आजको पहिलो बुदाको दोस्रो उपबुदा, हामीले सुसमाचार प्रचारकहरूको लागि पनि प्रार्थना गर्न आफूलाई समर्पित गर्नुपर्छ। प्रार्थनाहरूको वास्तवमा सूची हेरेकै भरमा चर्चले कुन कुरामा बढी चासो राख्छ भनेर भन्न सकिन्छ। एकजना प्रभुको जन जोन स्टटले एउटा गाउँको चर्च भ्रमण गर्दाको अनुभव यसरी सुनाउनुहुन्छ। सङ्गति सुरु भयो र केही भजनहरू गाइयो। जब हामी पास्टरीय प्रार्थनाको समयमा आइपुग्यौँ, पास्टर स्टट भन्नुहुन्छ, एकजना सामान्य साधारण भाइले प्रार्थनामा अगुवाई गर्नुभयो। पास्टर चाहिँ बिदामा रहेछन्, त्यसैले पास्टरको विदा राम्रो होस् भनेर ती भाइले प्रार्थना गर्नुभयो। ठिकै छ, पास्टरको विदा राम्रो हुनुपर्छ। दोस्रो, उहाँले बच्चा जन्माउन लागेकी चर्चकी एउटी महिला सदस्यको लागि सुरक्षित डेलिभरी होस् भनेर प्रार्थना गर्नुभयो। यो पनि ठिकै छ, सुरक्षित डेलिभरी निम्ति हामीले प्रार्थना गर्नुपर्छ। तेस्रो, भाइले अर्की बिरामी आमाको लागि प्रार्थना गर्नुभयो र त्यसपछि आमेन भयो। बस प्रार्थना त्यहीँ खत्तम भयो, त्यति प्रार्थना गर्न 20 सेकेन्ड पनि लागेन। त्यसपछि मैले आफैलाई भने, जोन स्टट भन्नुहुन्छ, गाउँले चर्च, गाउँले प्रभु। उनीहरूलाई बाहिरको संसारको बारेमा कुनै चासो थिएन। गरिबहरूको लागि र उत्पीडित र शरणार्थीको लागि, हिंसाका शिकार बनेकाहरू र विश्व सुसमाचार प्रचारको लागि कुनै प्रार्थना नै गरिएन। चर्च, हामीले प्रार्थना सबै हाम्रो बारेमा, के प्रार्थना केवल तपाईँ र मेरो बारेमा भनेर गलत सोच लिनु हुँदैन। हाम्रो परमेश्वर घरेलु परमेश्वर हुनुहुन्न। आवर गड इज नट अ डोमेस्टिक गड। उहाँ ब्रह्माण्डको परमेश्वर हुनुहुन्छ। उहाँले संसारका चारै कुना काप्चाबाट असङ्ख्य पापीहरूलाई आफ्नो राज्यमा भेला गरिराख्नु भएको छ र यस कामको लागि उहाँले चर्चद्वारा हजारौँ मिसनरीहरूलाई संसारको विभिन्न ठाउँमा उहाँले पठाइराख्नु भएको छ। त्यसैले हामीले मिसनरीहरूको निम्ति, सुसमाचार प्रचारको निम्ति निरन्तर प्रार्थना गर्नुपर्छ। आफ्नो लागि मात्र होइन, खालि यात्राको लागि मात्र होइन, खालि सङ्घाइको लागि मात्र होइन, हामीले सुसमाचार प्रचारकहरूको निम्ति निरन्तर प्रार्थना गर्नुपर्छ। हाम्रो प्रार्थना खालि उपचार, परीक्षा र यात्राको लागि प्रार्थनामा सीमित हुनुहुँदैन। हामीले विश्वव्यापी चर्चहरूको निम्ति प्रार्थना गर्नुपर्छ, सताइएका चर्चहरूको निम्ति प्रार्थना गर्नुपर्छ, हामीले मिसनरीहरूको लागि प्रार्थना गर्नुपर्छ। यो बाइबलीय कुरा हो। यहाँ हाम्रो अगाडि भएको वचनको खण्डमा पावलले कलसीमा भएको चर्चलाई प्रार्थनाको लागि अनुरोध गरिरहेका छन्। पावल एक मिसनरी थिए, पावल एक सुसमाचार प्रचारक थिए र कलसीको चर्चले आफ्नो लागि प्रार्थना गरिराख्दाखेरि पावल जस्ता प्रचारकको निम्ति प्रार्थना गरेको चाहन्छन्। कृपया पदहरू 3-4 हेर्नुहोस् न, यो 4 अध्यायको 3-4। हाम्रा निम्ति पनि प्रार्थना गर, आफ्नो लागि मात्र होइन, हाम्रा निम्ति पनि प्रार्थना गर, ताकि ख्रिस्टको त्यो रहस्य प्रचार गर्नलाई परमेश्वरले हामीलाई वचनको निम्ति एउटा ढोका खोलिदिउन्, जसको निम्ति म थुम्नामा परेको छु। र पद 4 हेर्नुहोस् त, र मैले बोल्नुपर्ने वचन खुलस्त पार्न सकौँ। यी पदहरू अनुसार हामी मिसनरीहरूको निम्ति, सुसमाचार प्रचारकहरूको लागि हामी विशेष गरी दुईवटा कुराको लागि प्रार्थना गर्न सक्छौँ। दुईवटा कुरा, पहिलो, परमेश्वरले तिनीहरूलाई हरेक परिस्थितिमा सुसमाचार प्रचार गर्ने मौका दिनुभएको होस् भनेर हामी प्रार्थना गर्न सक्छौँ। र दोस्रो, परमेश्वरले तिनीहरूलाई, प्रचारकहरूलाई, मिसनरीहरूलाई सुसमाचार प्रचार गर्न स्पष्टता, सुसमाचारको स्पष्टता दिनुभएको होस् भनेर हामीले प्रार्थना गर्नुपर्छ। मौकाको निम्ति अथवा सुअवसरको निम्ति र स्पष्टताको निम्ति प्रार्थना गर्नुपर्छ। सुसमाचार प्रचार गर्ने अवसरको निम्ति र सुसमाचार यो स्पष्टताको निम्ति हामीले प्रार्थना गर्नुपर्छ। सो पहिलो, परमेश्वरले मिसनरीहरूलाई, सुसमाचार प्रचारकहरूलाई हरेक परिस्थितिमा सुसमाचार प्रचार गर्ने मौका दिनुभएको होस् भनेर हामीले प्रार्थना गर्नुपर्छ। पावलको प्रार्थनाको यहाँनिर एउटा अनुरोध तपाईँले देख्नुहुन्छ, उनको अनुरोध पद 3 यहाँनिर लेखिएको छ। हाम्रो निम्ति पनि प्रार्थना गर ताकि ख्रिस्टको त्यो प्रचार रहस्य प्रचार गर्नलाई परमेश्वरले हामीलाई वचनको निम्ति, सुसमाचारको निम्ति एउटा ढोका खोलिदिउन् जसको निम्ति म थुनामा परेको छु। सो पावलको प्रार्थनाको अनुरोध यही छ कि परमेश्वरले पावललाई र तिमोथीलाई र अरू प्रचारकहरूलाई सुसमाचार प्रचारको निम्ति ढोका खोलिदिउन्। यतिखेर पावल कहाँ थिए प्रियहरू? यतिखेर पावल जेलमा थिए। पावल आफै भन्छ, जसको निम्ति म थुनामा परेको छु। पावल किन जेलमा परेका थिए? पावलले त्यस्तो के काम गरे र पावल जेलमा परे? के उनले चोरी गरेका थिए? के उनले हत्या गरेका थिए? पावल किन जेलमा छ? कस्तो मानिसलाई जेलमा राखिन्छ? पावल सुसमाचार प्रचार गरेको कारण जेल परेका छन्, थुनामा छन् सुसमाचार प्रचार गरेको कारण। र अब पावलको प्रार्थनाको अनुरोध के छ? तपाईँ यसको विचार गर्नुहोस् त। रिहाई होइन, जेलबाट छुटकारा होइन। तिनले इसाई समाजलाई वा मिडियालाई आफ्नो रिहाईको लागि केही अनुरोध गरिरहेका छैनन्। पावलले सुसमाचार प्रचार गर्ने साहस र अवसरको लागि बिन्ती गरिरहेको छ। के रे, वाट्स गोइङ अन हियर? पावल, तपाईँलाई के भएको? सुसमाचार प्रचार गरेकै कारण तपाईँ जेलमा हुनुहुन्छ। हामी तपाईँलाई निकाल्ने कोसिस गरिरहेका छौँ, तर तपाईँ अझै पनि सुसमाचार प्रचार गर्न चाहनुहुन्छ। तपाईँलाई अझै पनि सुसमाचार प्रचार गर्ने मौका चाहिएको छ। तपाईँको दिमाग त ठिक छ, अरे यो कस्तो मानिस हो, कस्तो पागल मानिस हो, कसैले यसलाई सम्झाइदेऊ न। सायद हामी यसरी भन्थ्यौँ होला हामी त्यहाँ भइदिएको भए। किनभने प्र्याक्टिकल्ली, व्यावहारिक रूपमा, रियालिटीमा यस्तै कुरा हुन्छ प्रियहरू। यो त एकदमै कसैले रचेको कुरा जस्तो सुनिन्छ। जेलमा परिरहेको मान्छेले फेरि सुसमाचार प्रचार गर्नको निम्ति, अवसरको निम्ति प्रार्थनाको अनुरोध राख्दैछ। हामी भए के कस्तो अनुरोध राख्थ्यौँ होला? कि यो रियालिटी हो, यो वास्तविकता, यो हुन्छ संसारमा? यस्तो मान्छेहरू पनि छन् संसारमा, सुसमाचार प्रचार गरेकै कारण जेल परेको छ, र सुसमाचार प्रचार गर्नलाई परमेश्वरले अझै अवसर दिउन् भनेर प्रार्थना गर्छ। उसलाई बाहिर निक्लिनु मतलब छैन प्रियहरू। पावल किन हामीभन्दा धेरै फरक छन्? पावल तपाईँ र म भन्दा किन फरक छ? हामी पनि विश्वासी होइन र? पावल पनि विश्वासी हो, तर पावल र तपाईँ र म बिच किन त्यो आकाश पातालको फरक छ? पावलको प्रार्थनाको अनुरोध हाम्रो प्रार्थनाको अनुरोध भन्दा किन फरक छ? पावलको जीवन हाम्रो जीवनभन्दा किन फरक छ? हामी सबै त पैसाको पछि लागिरहेको छौँ, हामी त सम्बन्धको पछि लागिरहेको छौँ, करियरको पछि लागेको छौँ, भविष्यको पछि हामी दौडिरहेको छौँ। हामी हात धोएर संसारको खोरा थोकहरूको आर्जन गर्नको निम्ति हामी पछि लागिरहेको छौँ, तर पावल भने ख्रिस्टको पछि लागिरहेको छन्। खास पावल हामी बिच के भिन्नता छ? हामी पावल ख्रिस्टलाई जातिहरूमा चिनाउन लागि परेका छन्, त्यसको निम्ति ऊ जेल परेको छन्, र जेलमा हुँदा पनि पावल ख्रिस्टै प्रचार गर्न चाहन्छन्। तर हामी त संसारलाई प्रेम गर्छौँ, संसारको निम्ति जिउन चाहन्छौँ, र हामी संसारको थोकको पछि लागिरहेको छौँ। हामी ख्रिस्टलाई चिन्न चाहँदैनौँ, ख्रिस्टलाई जान्न चाहँदैनौँ, ख्रिस्टलाई अरूलाई चिनाउन चाहँदैनौँ। तर पावल सो डिफ्रेन्ट, त्यो अचम्म। अनि हामी भन्छौँ, ओ आई लभ यु जिसस, म तपाईँलाई प्रेम गर्छु। खोइ हाम्रो प्रेम व्यवहारमा, प्रेम गर्नेले त यस्तो गर्छ, ख्रिस्टको निम्ति ज्यान दिन्छ, ख्रिस्ट प्रचार गर्नलाई, ख्रिस्ट जातिहरू माझ ख्रिस्टलाई उछाल्नको निम्ति उसले सबै कष्टहरूलाई अँगाल्छ। र कष्टमा हुँदा, जेलमा हुँदा हामी भए सायद रोइरहेको हुन्थ्यो होला, छोराछोरीको चिन्तादेखि लिएर हामी ठुलो मान्छेहरूलाई भन्छौँ लगाइरहेको हुन्थ्यो होला, सोर्स लगाइरहेको हुन्थ्यो होला। तर पावल जेलमा हुँदाखेरि पनि प्रभुले मलाई सुसमाचार सुनाउने मौका देऊन् भनेर प्रार्थनाको अनुरोध राखिरहेका छन्। वचन सङ्ग्रह 67 भने चाहिँ, पावल मानिसहरूले परमेश्वरको प्रशंसा गरून्, सबै मानिसहरूले परमेश्वरको प्रशंसा गरून्, जातिहरू प्रसन्न हुन् र आनन्दले गीत गाउनु भनेर अन्य जातिहरूमा सुसमाचार घोषणा गर्नको लागि परेका छन् र अहिले थुनामा परेका छन्। पावल वान्ट्स टु सी पिपुल ह्याप्पी इन जिसस। पावलले मानिसहरू ख्रिस्टमा खुसी भइकन चाहन्छन्, अनि मानिसहरू जातिहरू त्यतिखेर मात्र प्रभुमा आनन्दित हुन्छ जतिखेर उनीहरूले येशु ख्रीष्टलाई चिन्छन्। र पावल अन्य जातिहरूको मुहारमा खुसी देख्न चाहन्छन्, त्यो दिगो खुसी, लास्टिङ खुसी, त्यो क्षणिक आनन्द, संसारको सुख भोग, संसारको कुराहरूले दिने खुसी होइन, तर लङ लास्टिङ खुसी हेर्न चाहन्छ। र त्यसकारण पावल अन्य जातिहरूमा सुसमाचार पुर्याउनलाई समर्पित छन्। प्रियहरू, ख्रीष्टलाई पछ्याउन गाह्रो छ। जब ख्रीष्टले मानिसहरूलाई बोलाउनुहुन्छ, उहाँले तिनीहरूलाई आफैलाई इन्कार गर्न, क्रुस बोक्न र उहाँको पछि लाग्न बोलाउनुहुन्छ। हामीमध्ये कोही कोहीको लागि ख्रीष्टको पछि लाग्नु भनेको आफ्नै परिवारबाट बहिष्कृत हुनु हो। हामीमध्ये कोही कोहीको लागि ख्रीष्टको पछि लाग्नु भनेको जागिरबाट निकालिनु हो। हामीमध्ये कोही कोहीको लागि ख्रीष्टको पछि लाग्नु भनेको चर्च आउन सकौँ भनेर हाम्रो कामहरू परिवर्तन गर्नु हो। हामीमध्ये कोही कोही निम्ति ख्रीष्टको पछि लाग्नु भनेको संसारलाई प्रेम गर्न उस्काउने सङ्गतहरूलाई त्याग्नु हो। र हामीमध्ये कोही कोहीको लागि ख्रीष्टको पछि लाग्नु भनेको झ्यालखाना हो। ख्रीष्ट पावलको लागि ख्रीष्टको पछि लाग्नु भनेको झ्यालखाना थियो। पावलको लागि ख्रिस्टियन विश्वास भनेको शनिबारको दिनमा चर्चमा डेढ घन्टा देखा पर्नु मात्र थिएन। पावलको बुझाइ अनुसार पावलको लागि ख्रिस्टियन विश्वास हप्तामा एकचोटि हुने गतिविधि मात्र थिएन। पावलको लागि ख्रिस्ट केवल त्यो सूचीमा नम्बर एकमा मात्र हुनुहुन्थेन, तर पावलको निम्ति ख्रिस्ट नै सबै थोक हुनुहुन्थ्यो। सूचीको नम्बर एकमा, दुईमा, तिनमा, चारमा, पाँच, छ, सात, आठ, नौ, दस सबैमा ख्रिस्ट हुनुहुन्थ्यो। त्यसकारण पावल झ्यालखानामा पनि ख्रिस्ट प्रचार गर्न लागि परेको छ। त्यसैले ख्रिस्टको त्यो रहस्य प्रचार गर्नलाई परमेश्वरले हामीलाई वचनको निम्ति ढोका खोलिदिउन् भनेर पावलले अनि प्रार्थना गरी मागिरहेको छ। पावल ख्रिस्टको रहस्य घोषणा गर्न चाहन्छन्। रहस्य बाइबलको रहस्य, बाइबलमा रहस्यले कुनै समय लुकेको तर अहिले प्रकट भएको सत्यतालाई बुझाउँछ। र त्यो रहस्य ख्रिस्ट हुनुहुन्छ। यो रहस्य ख्रिस्टको बारेमा हो। प्रिय, धेरै लामो समय अघिदेखि नै परमेश्वरले पतित मानिस जातिलाई बचाउने एउटा योजना बनाउनु भएको थियो। बगैँचामा आदम र हव्वाले परमेश्वरको विरुद्धमा पाप गर्दा उहाँले तिनीहरूलाई उद्धार गर्न एकजना मुक्तिदाता पठाउने प्रतिज्ञा गर्नुभएको थियो। उत्पत्ति 3:15 पदमा परमेश्वरले एक दिन स्त्रीको सन्तानले सर्पको शिर कुच्याउनेछ भन्ने प्रतिज्ञा गर्नुभएको थियो। अनि बाइबलको बाँकी भागले त्यो प्रतिज्ञा गरेको सन्तानको आगमनको प्रतीक्षा गर्दछ। रहस्य जसै बाइबलको पानहरू खुल्दै जान्छ, रहस्य अलिअलि खुल्लस्त हुँदै जान्छ। त्यो स्त्रीको सन्तानको हुनेछ, त्यो मसीहको हुनेछ। जब हामी उत्पत्ति 11:12 अध्यायमा आइपुग्छौँ, त्यो सन्तान अब्राहमको सन्तान हुनेछ। जसरी हामी बाइबल पढाउँदै जान्छौँ, त्यो सन्तान दाउदको वंशबाट आउनेछ। यो पुरानो करारमा रहस्य थियो। जब हामी नयाँ करार पढाउँछौँ, त्यो रहस्य प्रकट हुन्छ, त्यो रहस्य खुला हुन्छ। त्यो रहस्य ख्रिस्ट हुनुहुन्छ। त्यो रहस्य प्रत्यय गरेको मसीह ख्रिस्ट हुन्छ, जसले पतित मानिस जाति, पतन भएका मानिसहरूलाई बचाउनुहुनेछ। परमेश्वरको क्रोधमा पनि नरकतिर लागिरहेको पापीहरूलाई अब ख्रिस्टले नै बचाउनुहुनेछ। ख्रिस्ट परमेश्वरले प्रत्यय गर्नुभएको, पुरानो क्रममा प्रत्यय गर्नुभएको मसीह, त्यो स्त्रीको सन्तान अरू कोही नभएर येशु ख्रिस्ट हुनुहुन्छ। उहाँले नै अब पापीहरूलाई उद्धार गर्नुहुनेछ। र आजभन्दा 2000 वर्ष पहिले ख्रिस्ट प्रतिज्ञाको सन्तान, प्रतिज्ञा गरेको मसीह, प्रमिस्ड वान, मानिस भनी संसारमा आउनुभयो। र उहाँले मानिसले जिउन नसकेको त्यो जीवन, सिद्ध जीवन उहाँले जिउनुभयो। उहाँले सबै व्यवस्था पुरा गर्नुभयो अनि हाम्रा सबै पापहरू बोकी परमेश्वर क्रोध साम्य पार्दै क्रुसमा हाम्रो ठाउँमा, पापीहरूको ठाउँमा उहाँ मर्नुभयो, उहाँ गाडिनुभयो र उहाँ त्यस्तो दिनमा फेरि पुनरुत्थान हुनुभयो अनि स्वर्गमा चढिजानुभयो, परमेश्वरको दाहिने बाहुलीपट्टि विराजमान हुनुभयो र एक दिन उहाँ फेरि फर्की आउनुहुनेछ। यदि तपाईँ आज यस बिहान ख्रिस्टको चेला हुनुहुन्न भने मलाई आशा छ कि तपाईँले देखिसक्नु भएको छ, बुझिसक्नु भएको छ कि हामी कसैले पैसा दिएको कारण तपाईँलाई ख्रिस्ट प्रचार गर्दैनौँ, न त हामी तपाईँको गरिबीको बारेमा चिन्तित भएको कारण हामी ख्रिस्ट प्रचार गर्छौँ, हामी तपाईँको अस्वस्थताको बारेमा कति पनि चिन्तित छैनौँ, सबैभन्दा बढी हामी तपाईँको प्राणको बारेमा चिन्तित छौँ। अनि यो संसारमा तपाईँको जीवनलाई इम्प्रुभ गराउनलाई मद्दत गर्न हामी ख्रिस्ट प्रचार गर्दैनौँ। क्राइस्ट डिडन्ट कम टु हेल्प यु इम्प्रुभ युर लाइफ। तपाईँको पापको क्षमा कारण क्रिस तपाईँको पाप चाहिँ क्रिसको क्रुसमा उपलब्ध भएको कारण हामी क्रिस प्रचार गर्छौँ। हामी यसकारण सुसमाचार प्रचार गर्छौँ किनभने क्रिस बाहेक कसैले पनि उद्धार गर्न सक्दैन, क्रिस बिना कसैको पनि उद्धार हुने छैन। हामी यसकारण सुसमाचार प्रचार गर्छौँ ताकि तपाईँ परमेश्वरको आउँदै गरेको त्यो न्यायबाट बाँच्नु भएको होस् भनेर। परमेश्वरले क्रिस बाहिर रहेर हाम्रो पापलाई क्षमा गर्न सक्नुहुन्न। तपाईँको पापको क्षमा प्रियहरू क्रिसको क्रुसमा उपलब्ध छ। त्यसैले म तपाईँलाई आफ्नो पापहरूबाट फर्कन र यसु क्रिसमा विश्वास गर्न आग्रह गर्दछु कि तपाईँले त्यसो गर्नुभयो भने तपाईँले पनि मुक्ति पाउनुहुनेछ। ख्रिस्ट मुक्तिदाता हुनुहुन्छ भन्ने कुरा नजानिकन त्यहाँ हजारौँ मानिसहरू हरेक दिन मर्ने गर्छन्। अनि पावल ख्रिस्टको यस रहस्यलाई प्रचार गर्न चाहन्छन्। उनी यस रहस्यलाई संसारमा घोषणा गर्न चाहन्छन् किनभने पावललाई थाहा छ कि परमेश्वरको राज्यमा प्रवेश गर्ने एकमात्र बाटो भनेको ख्रिस्ट हुनुहुन्छ। त्यसैले पावलले ख्रिस्ट प्रचार गरे र प्रियहरू हामीले पनि ख्रिस्ट प्रचार गर्नैपर्छ। हामीसँग पनि एउटा मात्र सन्देश छ, चर्चसँग एउटै मात्र मिसन छ र त्यो पापमा मरिरहेको संसारलाई ख्रिस्ट प्रचार गर्नु। पापमा मरिरहेको संसारमा ख्रिस्ट घोषणा गर्नु। हाम्रा मित्रहरूलाई, हाम्रा परिवार र छिमेकीहरूलाई सबैभन्दा बढी सुसमाचारको खाँचो छ। हो तिनीहरूलाई घाँस बाँस कपास चाहिन्छ, हो तिनीहरूलाई स्वास्थ्य शिक्षा र राम्रा सडकहरू पनि चाहिन्छ, हो तिनीहरूलाई स्कुल चाहिन्छ, अस्पताल चाहिन्छ, हो पापी मानिसहरूलाई यी कुराहरू चाहिन्छ र हामी ख्रिस्टियनहरूले हाम्रो तर्फबाट हामीले सकेसम्म हामी मद्दत गर्न सक्छौँ। ख्रिस्टियनहरूले स्कुल खोलेका छन्, पुलहरू बनाइदिएका छन्, अस्पतालहरू बनाएका छन्, हो तर हाम्रो मिसन योभन्दा बढी छ। सबैभन्दा बढी पापी मानिसले, हाम्रो छिमेकीले, हाम्रा आफन्तजनहरूले सुसमाचार सुन्न आवश्यक छ किनभने सबैभन्दा ठुलो समस्या पाप र परमेश्वरबाट अलग हुनु र सबैभन्दा महान समाधान हामी ख्रिस्टमा पाउँछौँ। हामीसँग ख्रिस्ट प्रचार गर्ने यो 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 अवसर र जिम्मेवारी दुवै छ। हामीले ख्रिस्ट प्रचार गर्नैपर्छ प्रियहरू। हामीले गर्न सक्ने सबैभन्दा राम्रो कुरा भनेकै ख्रिस्ट प्रचार हो र पावलको लागि पनि यो सुसमाचार प्रचार, ख्रिस्टको रहस्यको प्रचार सबैभन्दा ठुलो सो अवसर थियो। अनि तपाईँको लागि नि के तपाईँ सुसमाचार प्रचारको लागि अवसर खोज्नुहुन्छ कि तपाईँ हरेक दिन पापमा मरिरहेका मानिसहरूलाई तपाईँ देख्नुहुन्छ कि तपाईँ ख्रिस्ट प्रचार गर्नलाई परमेश्वरले अवसर जुटाइदेऊन् भनेर पावलले चाहिँ प्रार्थना गर्नुहुन्छ अथवा के तपाईँ सुसमाचार प्रचार गर्नेहरूको निम्ति प्रार्थना गर्नुहुन्छ? तपाईँको प्रार्थनाको सूची केले भरिएको छ? शरीरमा मन लाग्छ, शारीरिक मानिसले शरीरको कुराहरूमा मन लाउँछ, आत्मिक मानिसले आत्माको कुराहरूमा मन लाउँछ। तपाईँको प्रार्थनाको सूचीले के देखाउँछ? तपाईँ शारीरिक मानिस कि तपाईँ आत्मिक मानिस? फेरि हामीले सुसमाचार प्रचारको निम्ति प्रार्थना गर्नैपर्छ। के भनेर प्रार्थना गर्ने? परमेश्वरले उनीहरूलाई जस्तोसुकै परिस्थितिमा कष्टमा, जेल नेलमा पनि सुसमाचार प्रचार गर्ने अवसर देऊन् भनेर हामीले प्रार्थना गर्नुपर्छ। र दोस्रो, परमेश्वरले तिनीहरूलाई सुसमाचार प्रचार गर्न स्पष्टता दिनुभएको होस् भनेर हामीले प्रार्थना गर्नुपर्छ। पदचारलाई हेर्नुहोस् न, पदचारलाई पावलले के भन्छ? हाम्रो निम्ति पनि प्रार्थना गर ताकि ख्रिस्टको त्यो प्रचार गर्नलाई रहस्य प्रचार गर्नलाई परमेश्वरले हामीलाई वचनको निम्ति एउटा ढोका खोलिदिउन् जसको निम्ति म थुनामा भरेको छु, र पदचार र मैले बोल्नुपर्ने वचन खुलस्त पार्न सक्नु। पावलको यो अनुरोध अचम्मको छ। पावल एक प्रेरित हुन्। पावलले ख्रिस्टलाई दमस्कसको बाटोमा आमने सामने भेटेका थिए। पावलले धेरै चर्चहरू निर्माण गरेका थिए। उनले नयाँ कराका लगभग 13 बढी पत्रहरू लेखे। अनि पावलबाटै हामी सुसमाचार के हो भनेर सिक्छौँ र पावल भन्छन् यहाँनिर, हाम्रो निम्ति पनि प्रार्थना गरिदेऊ र मैले बोल्नु पनि वचन म खुलस्त पार्न सकौँ। पावल सुसमाचार को विषयवस्तुलाई लिएर स्पष्ट हुन चाहन्छन्। परमेश्वर को हुनुहुन्छ भन्ने कुरामा पावल स्पष्ट हुन चाहन्छन्। परमेश्वर पवित्र र न्याय हुनुहुन्छ जसले आफ्नो महिमाको लागि सबै थोक सृष्टि गर्नुभयो मानिसलाई समेत। पावल मानिस के हो भन्ने विषयमा पनि स्पष्ट हुन चाहन्छ। सुसमाचार प्रचार गर्ने क्रममा मानिस मूलत पापी हो जसले आफ्नो महिमा जसले आफ्नो महिमा खोज्छ र फलस्वरूप परमेश्वरको क्रोध पनि छ। मानिस जाति अनन्त नर्कतर्फ उन्मुख छन्। पावल मानिसको यो वास्तविकता, मानिसबारे यो वास्तविकतालाई लिएर स्पष्ट हुन चाहन्छन्। तेस्रो, पावल ख्रिस्टबारे पनि स्पष्ट हुन चाहन्छन्। ख्रिस्ट परमेश्वरको पुत्र हुनुहुन्छ, त्रिएकताको दोस्रो व्यक्ति हुनुहुन्छ, जसले मानव शरीर धारण गर्नुभयो र पापीहरूको स्थानमा जिउनुभयो र क्रुसमा परमेश्वरको क्रोध सहँदै उहाँ मर्नुभयो, गाडिनुभयो र तेस्रो दिनमा जीवित भयो हुनुभयो। पावल आफ्नो सुसमाचार प्रचार गर्ने क्रममा यो विषय पनि स्पष्ट हुन चाहन्छ र पावल हरेक पापीले सुसमाचारप्रति प्रत्युत्तर जनाउनुपर्छ, अर्थात् हरेक पापीले पश्चाताप गर्नुपर्छ र विश्वास, यसु ख्रिस्टमा विश्वास गर्नुपर्छ भन्ने कुरालाई लिएर पनि स्पष्ट हुन चाहन्छ। पावल परमेश्वरको बारेमा, मानिस जातिको बारेमा, ख्रिस्टको बारेमा र पापीले जनाउनुपर्ने प्रत्युत्तरको बारेमा स्पष्ट हुन चाहन्छन्। त्यस कारण पावलले यहाँनिर प्रार्थनाको अनुरोध राखिरहेको छ। भाइ तपाईँ बिहानको चेलापन कक्षामा हामी सुसमाचार र सुसमाचार प्रचारको विषयमा सिकिरहेको छौँ र अर्को हप्ता हामी अन्तिम हप्ता प्रत्युत्तरको बारेमा, एक पापीले जनाउनु पर्ने प्रत्युत्तरको बारेमा हामी सिक्न गइरहेको छौँ, पश्चाताप र विश्वासको बारेमा। एक पापीले सुसमाचार प्रति प्रत्युत्तर दिनुको अर्थ के हो, अथवा पश्चाताप गर्नु भनेको के हो, ख्रिस्टमा विश्वास गर्नु भनेको के हो, यी प्रश्नहरू हामी विचार गर्नेछौँ। त्यसैले म तपाईँ सबैजनालाई अर्को शनिबार 9:30 बजे नै यस ठाउँमा फेरि उपस्थित हुनलाई म आग्रह गर्दछु र यो क्लासबाट सिक्न हुन र लाभ उठाउनु हुन म तपाईँलाई अनुरोध गर्दछु। अर्को शनिबार 9:30 बजे यही हलमा हामी सिक्नेछौँ। सुप्रियहरू, पावललाई सुसमाचार प्रचारको निम्ति स्पष्टता चाहिएको थियो, त्यसकारण पावलले कलसीको चर्चसँग प्रार्थनाको अनुरोध राखे। यदि पावललाई सुसमाचार प्रचारमा स्पष्टता चाहिएको थियो भने सुसमाचार प्रचार गर्दा हामीलाई झन् कति बढी स्पष्टता चाहिन्छ। यदि पावल प्रेरितलाई, चर्चका स्थापकलाई, नयाँ करारका पत्रहरूका लेखकलाई सुसमाचार प्रचार गर्ने क्रममा स्पष्टता चाहिएको थियो भने हामी आज 21औं शताब्दीका विश्वासीहरूलाई झन् कति धेरै बढी सुसमाचारीय स्पष्टता चाहिन्छ। दुःखको कुरा, सुसमाचार प्रचारमा आजकल धेरै स्पष्टताको अभाव छ। मानिसहरू सुसमाचारलाई आफूले चाहेअनुसार परिभाषित गर्न चाहन्छन्। कोही कोहीले सुसमाचार भनेको परमेश्वरले तपाईँलाई निको पार्नुहुनेछ र तपाईँलाई समृद्ध पार्नुहुनेछ भनी बताउँछन्। कसै कसैले आफ्नो अनुभव प्रचार गरिरहेका हुन्छन्। पावल भने खाँटी सुसमाचार प्रचार गर्न चाहन्छ। पावल आफ्नो अनुभव प्रचार गर्न चाहँदैनन्। पावल यहाँ समृद्धिको प्रचार गर्न चाहँदैनन्। पावल ख्रिस्टलाई धनी, स्वस्थ र समृद्धि हुने त्यो माध्यमको रूपमा प्रस्तुत गर्न चाहँदैनथे। पावल मानिसहरूलाई छल्न चाहँदैनथे, झुक्याउन चाहँदैनथे। पावल सुसमाचारलाई एक प्रोडक्टको रूपमा बिक्री गर्न चाहँदैनथे। पावलले केवल बाइबलले सुसमाचार प्रचार गर्न चाहन्थे, जुन सुसमाचार पावललाई सुम्पिएको थियो, अनि त्यो सुसमाचार उनी विश्वासयोग्य भई प्रचार गर्न चाहन्थे। त्यसकारण हामीले प्रचारको निम्ति प्रार्थना गर्नुपर्छ। पावल जस्ता प्रचारको निम्ति हामीले निरन्तर प्रार्थना गर्नुपर्छ। चर्च हामीले प्रचारको लागि प्रार्थना गर्न आवश्यक छ कि परमेश्वरले तिनीहरूलाई सुसमाचार प्रचार गर्दा स्पष्टता दिउन्। सुसमाचार प्रचार गर्दा तपाईँ र मैले आफ्नो लागि पनि प्रार्थना गर्नुपर्छ कि परमेश्वरले हामीलाई सुसमाचार प्रचारमा स्पष्टता दिउन्। प्रिय, हामीले आफूलाई अनवरत अथक प्रार्थनामा समर्पित गर्नैपर्छ। हामीले सुसमाचार प्रचारको निम्ति प्रार्थना गर्नुपर्छ र हामीले सुसमाचार प्रचारकहरूको निम्ति प्रार्थना गर्नुपर्छ। साथै हामीले आफूलाई असल आचरणमा पनि समर्पित गर्नुपर्छ। आजको प्रश्नको दोस्रो बुदा, जुन पहिलो बुदाको तुलनामा एकदमै छोटो हुनेछ। हामीले आफूलाई असल आचरणमा समर्पित गर्नुपर्छ। पदहरू 5 र 6 हेर्नुहोस् न। समयको सदुपयोग गर्दै बाहिरकाहरूसँग बुद्धिमानी साथ व्यवहार गर। नुनले स्वादिलो पारे जस्तो तिमीहरूको बोली वचन सधैँ कृपाल होस्, ताकि प्रत्येकलाई कसरी जवाफ दिनुपर्ने सो तिमीहरू जान। सो बाहिरकाहरूले यहाँ ख्रिस्टमा नभएका र परमेश्वरको राज्य बाहिरका मानिसहरूलाई जनाउँछन्, अर्थात् अविश्वासीहरूलाई। बाहिरका मानिसहरूको सामु हाम्रो आचरण कस्तो छ त्यसले एकदमै महत्त्व राख्दछ। ख्रिस्टले हामीलाई तिमीहरू पृथ्वीको नुन हौ भन्नुभएको छ। पावलले हामीलाई यस भ्रष्ट संसारमा ताराहरू चाहिँ चम्किन आग्रह गरेका छन् र पद 5 र 6 अनुसार हाम्रो जीवनलाई तीनवटा कुराले चिनाउन आवश्यक छ। तीनवटा कुराले अथवा बाहिरकाहरूसँग हाम्रो आचरण यस्तो हुनुपर्छ। पहिलो, हामीले बाहिरकाहरूसँग बुद्धिमानी साथ व्यवहार गर्नुपर्छ, पहिलो बुद्धिमानी साथ, दोस्रो हामीले समयको सदुपयोग गर्नुपर्छ, र तेस्रो हाम्रो बोली वचन सधैँ कृपालु हुनुपर्छ। हामी संसारमा छौँ, हामी हरेक दिन प्रभुलाई नचिन्ने मानिसहरूको माझमा जिउँछौँ, हामी उनीहरूसँगै सपिङ गरिरहेको छौँ, उनीहरूसँगै एउटै रेस्टुरेन्टमा खाइरहेको छौँ, हामी उनीहरूसँगै विद्यालयमा खाना पुर्याउन गइरहेको छौँ, उनीहरूसँगै हामी यात्रा गरिरहेको छौँ, हामी प्रभुलाई नचिन्ने मानिसहरू, परमेश्वरको राज्यका बाहिर, राज्यभन्दा बाहिरका मानिसहरूसँग समय बिताइरहेको छौँ, तर हामी संसारको होइनौँ। त्यसकारण हाम्रो आचरणले म्याटर गर्छ। तपाईँ क्रिस्चियन हो भने तपाईँ मन खुसी जिउन सक्नुहुन्न, तपाईँ भिन्न भएर जिउनै पर्छ, र यो त्रिवटा कुरा तपाईँले ख्याल गर्नै पर्छ। बाहिरकहरूसँग बुद्धिमानी साथ व्यवहार गर्नुपर्छ, समयको सदुपयोग गर्नुपर्छ, र बोली वचन सधैँ कृपालु हुनुपर्छ। यो तिनवटा कुरा हामी एकपछि अर्को हेर्दै जानेछौँ, कृपया ध्यान दिएर सुन्नुहोला। पहिलो, हामीले बाहिरकाहरूसँग बुद्धिमानी साथ व्यवहार गर्नुपर्छ। पावलको प्रचार मात्र स्पष्ट भएर पुग्दैन थियो, उसको जीवन पनि स्पष्ट हुनु पर्थ्यो। हामी पाखण्डी भएर जिइरहेको कुरा मानिसहरूलाई थाहा हुन्छ, हामीले ख्रिस्टलाई भन्दा बढी संसारलाई प्रेम गरेको कुरा मानिसलाई थाहा हुन्छ, तपाईँका साथीहरू, तपाईँका सहपाठीहरू, सहकर्मीहरू, तपाईँका कर्मचारीहरू, तपाईँका छिमेकीहरू, सबैलाई थाहा हुन्छ कि तपाईँ सबैभन्दा बढी कसलाई प्रेम गर्नुहुन्छ, सबैभन्दा बढी तपाईँ केलाई प्रेम गर्नुहुन्छ, सबैभन्दा बढी तपाईँ के को पछि भागिराख्नु भएको छ भन्ने कुरा दे नो इट, थाहा छ। जब तपाईँ तिनीहरूलाई ख्रिस्टको बारेमा प्रचार गर्न कोसिस गर्नुहुन्छ, तब तिनीहरूले विश्वासै गर्दैन। किन? किनभने तपाईँ आफै नै अविश्वासी जस्तो भएर जिइरहेको हुनुहुन्छ। त्यसैले पावल भन्छन्, बाहिरकाहरूसँग, अविश्वासीहरूसँग, परमेश्वरको राज्यका बाहिरका मानिसहरूसँग, अख्रिस्टियनहरूसँग बुद्धिमानी साथ व्यवहार गर। तपाईँ संसारलाई मूर्ख बनाउन सक्नुहुन्न। डोन्ट ट्राई टु फुल द वर्ल्ड। प्रिय क्रिस्चियनहरू, चर्च डाँडामा बसालेको एउटा सहर हो, अनि हामी त्यस सहरका बासिन्दाहरू हौँ, र संसारले हामीलाई देख्छ, हामी लुक्न सक्दैनौँ। उनीहरूले हाम्रो हरेक गतिविधि, हरेक व्यवहार उनीहरूले देख्छ। तपाईँलाई संसारले नियालिरहेको छैन जस्तो लाग्छ? हरेक पटक लापरवाहीपूर्वक बोल्नुहुँदा कसैले तपाईँलाई सुनिरहेको छैन जस्तो लाग्छ? कसैले तपाईँको जीवनलाई निहालिरहेको छैन जस्तो लाग्छ? तपाईँको फेसबुकको पोस्ट कसैले पढिरहेको छैन जस्तो लाग्छ तपाईँलाई? पावल भन्छन्, बुद्धिमानी साथ हिँड्नुहोस्, बुद्धिमानी साथ, अर्थात् परमेश्वरको बुद्धिमा हिँड्नुहोस्, वचनद्वारा चल्नुहोस्, वचनद्वारा जिउनुहोस्, यस पुस्तकद्वारा चल्नुहोस्। तपाईँ जे बोल्नुहुन्छ, तपाईँ जे सामाजिक सञ्जाल जे पोस्ट गर्नुहुन्छ, जे भन्नुहुन्छ, जे गर्नुहुन्छ, त्यो परमेश्वरको वचनद्वारा शासित हुनुपर्छ। तपाईँ बुद्धिमानी साथ अरू मानिसहरूको बिचमा चल्नुपर्छ, किनकि संसारले तपाईँलाई हेरिरहेको छ, नियालिरहेको छ। तपाईँ र मेरो जीवनले बाहिरकालाई ख्रिस्टप्रति आकर्षित गर्नुपर्छ, विकर्षित होइन। तपाईँले मेरो जीवन आचरण ठेस लाग्ने मुढा बन्नु हुँदैन। मानिसहरूले तपाईँको जीवनलाई हेर्दा, तपाईँको विवाहलाई हेर्दा, तपाईँको सम्बन्धलाई हेर्दा, तिनीहरूमा तपाईँले विश्वास गर्नुहुने, तिनीहरूमा तपाईँले विश्वास गर्नुहुने ख्रिस्ट जान्ने इच्छा पैदा हुनुपर्छ, भड्किने होइन। तपाईँको गलत गवाईको कारण, तपाईँको खराब उदाहरणको कारण बाहिरको मानिसहरूलाई ख्रिस्टियन विश्वासलाई घृणा गर्ने मौका नदिनुहोस्। प्रियहरू, ख्रिस्टप्रति, ख्रिस्टियन मतप्रति पूर्वग्राही हुने त्यो अवसर नदिनुहोस्। बुद्धिमानी साथ व्यवहार गर्नुहोस्। प्रियहरू, के तपाईँ बाहिरका मानिसहरूको अगाडि बुद्धिमानी साथ हिँड्दै हुनुहुन्छ? एक प्रभुलाई चिनेको मानिस जस्तो भएर तपाईँ हिँड्नुहुँदैछ, या मूर्ख जस्तो? मूर्खले भन्छ ईश्वर छैन। तपाईँको जीवन शैलीले के देखाउँछ? कि तपाईँ एक ईश्वरमा, विशेष गरी ख्रिस्टमा देहधार हुनुहुने, परमेश्वरमा विश्वास राख्ने व्यक्ति हुनुहुन्छ भन्ने कुरा तपाईँको आचरणले देखाउँछ। दोस्रो हामीले समयको सदुपयोग गर्नुपर्छ, बाहिरका मानिसहरूको सम्बन्धसँगको मानिसहरूसँगको सम्बन्धको सन्दर्भमा समय छोटो छ, समय सकिँदैछ, हामीसँग खेर फाल्ने समय छैन, हामीले हरेक अवसरको सदुपयोग गर्नुपर्छ। हरेक दिन 150,000 160,000 मानिसहरूको मृत्यु हुने गर्छ, जीवन छोटो छ प्रियहरू, मृत्यु अपरिहार्य छ, नरक वास्तविक छ, नरक वास्तविक छ र धेरै मानिसहरू त्यहाँ हरेक दिन जाँदैछन्। हामीले समयको सदुपयोग गर्नैपर्छ र समय सधैँ मानिसहरूलाई ख्रिस्टबारे बताउनै पर्छ। हामी केवल सुसमाचार प्रचारको लागि प्रार्थना मात्र गर्दैनौँ, तर हामीले सुसमाचार प्रचार गर्नु पनि पर्छ। समयको सदुपयोग, बेस्ट युज अफ टाइम हामीले गर्नैपर्छ, हामीले ख्रिस्ट प्रचार गर्नैपर्छ। समय बित्दैछ, रात आउँदैछ, न्याय आउँदैछ, हामीले हतार गर्नैपर्छ, वी मस्ट हरी। तर यसो गर्दा हाम्रो बोली नुनले स्वादिलो पारे जस्तो सधैँ कृपालु छ छैन पक्का गर्नुपर्छ। तेस्रो, हाम्रो बोली वचन सधैँ कृपालु हुनुपर्छ। पद छले भन्छ, नुनले स्वादिलो पारे जस्तो तिमीहरूको बोली वचन सधैँ कृपालु होस्, ताकि प्रत्येकलाई कसरी जवाफ दिने हो सो तिमीहरू जान। बाहिरका मानिसहरूलाई सुसमाचार प्रचार गर्दा तिनीहरूको प्रतिक्रियाले गर्दा कहिलेकाहीँ हामीलाई रिस उठ्छ र भन्न नहुने कुराहरू हामी भनिपठाउँछौँ, उनीहरूलाई मद्दत गर्नुको साटो हामी हानि पुर्याइपठाउँछौँ। हालसालै मैले एकजना भाइलाई सुसमाचार सुनाउनु खोज्दा उहाँले एकदम रुखो पारामा प्रतिक्रिया देखाउनु भयो, मेरो पापी अभिलाषा पुरा हुने तर परमेश्वरको महिमा नगर्ने कुराहरू भन्नमा एकदमै असाध्यै परीक्षामा परे, मैले झन्डै नियन्त्रण गुमाएको थिएँ। पावल भन्छन् कलसीलाई र केसीबिसीलाई, तिमीहरूको बोली वचन सधैँ कृपालु होस्, तिमीहरूको बोली वचन सधैँ कृपालु होस्, तिमीहरूको बोली वचन सधैँ अनुग्रही होस्। जसै हामी अन्य जाति अविश्वासीहरूको माझमा हिँड्छौँ, जसै उनीहरूलाई हामी सुसमाचार सुनाउँछौँ, उनीहरूको प्रत्युत्तर जस्तो सुकै होस्, उनीहरूले हाम्रो बारेमा जस्तोकै भनोस्, हाम्रो बोली वचन, हाम्रो रेस्पोन्स, हाम्रो बोली वचन सधैँ कृपालु हुनुपर्छ। अर्को शब्दमा भन्यो भने हाम्रो बोली वचन आत्मिकी सुन्नुपर्छ, सुनिनुपर्छ, यसले अरूलाई निर्माण गर्नुपर्छ, यसले अरूलाई सहायता गर्नुपर्छ। हाम्रो बोली वचनले अरूलाई प्रोत्साहन दिनुपर्छ, यसले अरूलाई हानि पुर्याउनु हुँदैन। परमेश्वर हामीप्रति कृपालु हुनुभए चाहिँ हाम्रो बोली वचन पनि कृपालु हुनुपर्छ। र पावलले यहाँनिर हाम्रो बोली वचन कृपालु हुनुपर्छ भनेर मात्र भन्दैनन्, तर यो बोली वचन नुनले स्वादिलो पारिएको पनि हुनुपर्छ, नुनले स्वादिलो पारिएको जस्तो। नुनले कुनै पनि कुरालाई सड्नबाट जोगाउने काम गर्छ, नुनले भिन्नता ल्याउँछ, नुनले प्रभाव पार्छ। त्यसरी नै हाम्रो बोली वचनले पनि प्रभाव पार्नुपर्छ, सकारात्मकमा हाम्रो बोली वचनले पनि शुद्धिकरण र संरक्षण गर्ने काम गर्नुपर्छ। हाम्रो बोली वचनले यसको अर्थ फाइदा दिनुपर्छ, यसले सम्बन्धहरूलाई प्रिजर्भ गर्नुपर्छ, हाम्रो बोली वचनले सम्बन्धहरूलाई संरक्षण गर्नुपर्छ, यसले मानिसहरू बिचमा हाम्रो बोली वचनले पापको कुराहरूलाई शुद्धिकरण गर्नुपर्छ, हाम्रो बोली वचनले म्यारर गर्छ। हाम्रो बोली वचन कृपालु हुनुपर्छ भनेर पावलले किन भन्छन्, यसको उद्देश्य के हो? छको खण्ड खमा पावल भन्छन्, ताकि प्रत्येकलाई कसरी जवाब दिनुपर्ने हो सो तिमीहरू जान। यो उद्देश्य, यो उद्देश्य। बाहिरको मानिसहरूसँग प्रशस्तै प्रश्नहरू हुन्छन्, उनीहरूले हाम्रो विश्वासलाई लिएर प्रश्न गर्न सक्छन्, हाम्रो जीवनलाई लिएर सुसमाचार ख्रिस्ट चर्च यी बारे प्रश्नहरू सोध्न सक्छन् र हामीले उनीहरूको प्रश्नको उत्तर जवाब दिनुपर्छ। यो जवाब दिनलाई हामी तत्पर रहनुपर्छ। पहिलो पत्रुस 3:15 पत्रुस भन्छन्, तिमीमा भएको आशाको विषयमा कसैले सोधपुछ गरे त्यसको जवाब दिन सधैँ तत्पर बस, तर त्यो काम नम्रता र श्रद्धा साथ गर। तिमीहरूको बोली वचन कृपालु होस्, ताकि तिमीहरूले तिमीहरूको विषयमा तिमीहरूको आशाको विषयमा कसैले सोध्यो भने त्यसको उत्तर तिमीले नम्रता र श्रद्धा साथ दिन सक। प्रिय मानिसहरूले सोधे प्रश्नको जवाफ हामीले अशिष्ट तरिकाले दिन मिल्दैन, जस्तै धेरै मानिसहरूले सामाजिक सञ्जालमा दिने गर्छन्। नुनुनुको साटो धेरै क्रिस्चियनले बाहिरका मानिसहरूको अपमान गरिरहेका छन् र सुसमाचार प्रचारको लागि ढोका बन्द गरिरहेका छन्। प्रियहरू, हामी बुद्धिमान भएको परमेश्वर चाहनुहुन्छ, हामी बाहिरका मानिसहरूप्रति कृपालु भएर जवाब दिएको परमेश्वर चाहनुहुन्छ। सुप्रियहरू, तपाईँको बोली वचन कस्तो छ? तपाईँको बोली वचन कस्तो छ? तपाईँको मुख कस्तो छ? तपाईँको जिब्रो कस्तो छ? त्यो तपाईँको बलि वचन बाइबलले भने जस्तै यो नुनले स्वादिलो पारे जस्तो छ, कि तपाईँको बलि वचन कृपालु छ, कि तपाईँको बलि वचनमा अनुग्रह प्रेम नम्रता झल्किन्छ। तपाईँको छिमेकीले तपाईँको बलि वचनबारे के भन्छ? डाक्टरले जिब्रो हेरेर मात्रै पनि एक व्यक्तिको स्वास्थ्यबारे धेरै कुरा बताउन सक्छ। जिब्रो हेरेकै भरमा धेरै भन्न सक्छ। त्यसरी नै एक व्यक्तिको बोली हेरेर उसको आत्मिक स्वास्थ्यको बारेमा धेरै भन्न सकिन्छ, ऊ कस्तो छ भनेर। यदि हामी मानिसहरू प्रभुमा आएको देख्न चाहन्छौँ भने, यदि हामी साँचो जागृति चाहन्छौँ भने, यदि परमेश्वरको राज्य फैलिएको चाहन्छौँ भने, यदि बाहिरका मानिसहरू परमेश्वर राज्यभित्र आएको हामी देख्न चाहन्छौँ भने, यदि तपाईँ र मेरो आफ्नै परिवारका मानिसहरू, आफूले हामीले प्रेम गरिरहेका मानिसहरू, हाम्रो छिमेकीहरू, हाम्रो इष्टमित्रहरू ख्रिस्टमा घुँडा टेकेको देख्न चाहन्छौँ भने, हामीले सुसमाचार प्रचारको निम्ति, सुसमाचार प्रचार गर्नेको निम्ति निरन्तर प्रार्थना गर्नैपर्छ, र हामीले हाम्रो आचरण उनीहरूको सामु ठिक राख्नै पर्ने हुन्छ। हाम्रो प्रचार र हाम्रो जीवन सन्तुलनमा राख्नै पर्ने हुन्छ। सन् 1854 मार्च 1 तारिकको दिन हडसन टेलर अन्तत चीन देशको सङ्घाई सहरमा पुगे। उनी कठिनाइहरूले घेरिएका थिए। उनले फरक संस्कृति, फरक मानिस र फरक भाषाको सामना गर्नु पर्यो। म्यान्ड्रिन भाषा सिक्न उनलाई मनै महिनौ लाग्यो। मानिसहरूसँग मित्रता गाँच्न महिनौ लाग्यो। पैसा पनि सिद्धियो। त्यहाँ पानीको हाहाकार थियो, पानीको समस्या थियो। तर परमेश्वरले हडसन टेलरद्वारा चीन देशमा ठुलो जागृति ल्याउँदै हुनुहुन्थ्यो। आफ्नो 51 वर्षको सेवाकाईको दौरानमा हडसनले स्थापना गरेको चाइना इनल्यान्ड मिसनले 20 मिसन स्टेसनहरू स्थापना गरे। 849 मिसनरीहरूलाई फिल्डमा पठाए। लगभग 700 चिनियाँ कामदारहरूलाई प्रशिक्षित गरे र 1250 सदस्य भएको चिनियाँ चर्च स्थापना गरे। कम्तीमा पनि 35,000 हडसनले नै प्रभुमा डोर्याएका मानिसहरू थिए र लगभग हडसनले 50,000 मानिसलाई बप्तिस्मा दिए। चर्च यो केवल 2 कारणले गर्दा मात्र सम्भव थियो। परमेश्वरले आफ्ना जनहरूको अनवरत अथक प्रार्थना र बाहिरका मानिसहरूको सामु तिनीहरूको असल चालचलनद्वारा काम गर्नुभयो। प्रियहरू, हामीले आफूलाई परमेश्वरको सामु अनवरत अथक प्रार्थनामा र बाहिरका मानिसहरूको सामु असल आचरणमा समर्पित गर्नैपर्छ। प्रियहरू, परमेश्वरको सामु तपाईँको प्रार्थनाको जीवन कस्तो छ अनि बाहिरका मानिसहरूको सामु तपाईँको जीवन कस्तो छ? आउनुहोस् हामी प्रार्थना गरौँ।